बिच्छू एपिसोड 24। साहिल उमर ने अपने घर के सामने पहुंचकर टैक्सी रुकने का इशारा किया। टैक्सी से उतरते हुए उसके दिल की धड़कन अचानक तेज हो गई। वो रशा मलूक से मुखातिब होकर बोला, आओ रशा मलूक उतरो, तुम्हारा घर आ गया है। आ गया मेरा घर, वो बेख्तियार खुश होकर बोली और फिर फौरन ही टैक्सी से उतर आई। साहिल उमर ने टैक्सी से सामान उतारकर गेट पर रखा, टैक्सी का किराया अदा करके टैक्सी वाले का शुक्रिया अदा किया। टैक्सी के स्टार्ट होते ही उसने कॉल बेल के बटन को अपने मखसूस अंदाज में दबाया और जरा सा पीछे हटकर खड़ा हो गया। घर पर सन्नाटा छाया हुआ था, यूं महसूस होता था जैसे घर में कोई नहीं है। घर में मर्जीना मौजूद थी, वो उस वक्त किचन की सफाई में मसरूफ थी। घर की घंटी एक मखसूस अंदाज में बजते सुनकर वो एकदम चौंक उठी। बर्तन छोड़कर उसने फौरन अपने हाथ धोए और दुपट्टे से पोंछती घर से बाहर निकल आई। इतनी देर में घंटी एक बार और बज उठी। मर्जीना दौड़ती हुई गेट तक पहुंची, उसने जल्दी जल्दी गेट खोला और फिर वो गेट पर साहिल को खड़ा देखकर मुसर्रत से चीख उठी। साहिल उमर उसे देखकर मुस्कुरा रहा था। साहब जी आप? हां मैं, साहिल उमर ने उसे देखते हुए कहा। फिर वो मुड़कर रशा मलूक से मुखातिब हुआ। रशा मलूक, ये मर्जीना है, मैं तुम्हें इसके बारे में बता चुका हूं, इसने हमारा घर संभाला हुआ है। रशा मलूक ने बड़ी दिलचस्पी से मर्जीना को देखा और उसे देखकर नरमी से मुस्कुराई। अब मर्जीना ने रशा मलूक की तरफ तवज्जो की और झिझकते हुए उंगली से इशारा करके बोली, साहब जी ये मर्जीना पहचानो, ये कौन है? मैंने पहचान लिया। पहचान लिया तो अच्छा किया, हमें अंदर आने का रास्ता तो दो, साहिल उमर गेट में दाखिल होते हुए बोला। फिर उसने सामान उठाकर गेट के अंदर रखा। मर्जीना ने गेट अंदर से बंद कर दिया और साहिल उमर से मुखातिब होकर बोली, साहब जी आप अंदर चलें, मैं सामान उठाकर लाती हूं। नहीं तुम हमारे साथ आओ, सामान यहीं रहने दो, खासा वजनी है, मैं आकर ले जाऊंगा। अच्छा ये बताओ अम्मा कहां हैं? साहिल उमर ने आगे बढ़ते हुए पूछा, क्या उन्होंने मेरी घंटी की आवाज नहीं सुनी? नहीं साहब जी, वो सो रही हैं, जब से आप गए हैं उनकी तबीयत ठीक नहीं रहती, खासी दुबली हो गई हैं। आज भी उनकी तबीयत ठीक नहीं थी, नाश्ता करने के बाद अपने कमरे में जाकर सो गई, मर्जीना ने बताया। कोई बात नहीं, अब मैं आ गया हूं, उनकी तबीयत मिनट्स में ठीक कर दूंगा, साहिल ने चुटकी बजाकर कहा। अच्छा मर्जीना ये तो बताओ ये कौन है? बताऊं साहब जी, ये हमारी मालिकन है, मर्जीना ने रशा मलूक की तरफ देखते हुए कहा। अल्लाह कितनी प्यारी है। फिर एकदम जैसे उसे कुछ याद आ गया, अरे ये तो तस्वीर वाली हैं।
तस्वीर वाली?
साहिल उमर ने सवाली अंदाज में पूछा। साहब जी वो तस्वीर जो आपके बेडरूम में लगी हुई थी, मर्जीना ने बताया। हां मर्जीना तुमने ठीक पहचाना, मैं वही हूं, साहिल उमर के बजाय रशा मलूक ने जवाब दिया। ओह कितनी अच्छी आवाज है हमारी मालकन की, मर्जीना खुश होकर बोली। अच्छा मर्जीना तुम इन्हें मेरे कमरे में लेकर चलो, इन्हें दुल्हन बनाकर बेड पर बिठाओ, मैं अम्मा को उठाकर लाता हूं, साहिल उमर घर में दाखिल होकर बोला। जी साहब ठीक है, मर्जीना ने रशा मलूक को फौरन दुल्हनों की तरह थाम लिया और धीरे धीरे बेडरूम की तरफ बढ़ी। साहिल उमर ने अम्मा के कमरे की तरफ रुख किया, अम्मा के कमरे का दरवाजा खुला हुआ था, वो अंदर दाखिल हुआ। अम्मा बेड पर एक हल्का सा कंबल ओढ़े लेटी थीं, उनका चेहरा खुला हुआ था और आंखें बंद थीं। मर्जीना ने ठीक कहा था कि वो वाकई दुबली हो गई थीं, उनका चेहरा जरा सा निकल आया था। वो चंद लम्हों तक अम्मा का चेहरा गौर से देखता रहा, फिर उसने धीरे से उनकी आंखों पर अपना हाथ जमा दिया। तब अम्मा ने अपने दोनों हाथ उसके हाथों पर रखकर हटाने के लिए जोर लगाया। फिर अचानक ही उन्हें एहसास हुआ कि यह तो साहिल उमर का हाथ है। उन्होंने एक मरतबा फिर उसके हाथ पर अपना हाथ फेरा और गुलोगीर आवाज में बोली, मेरे बच्चे मेरे साहिल। साहिल उमर ने फौरन अपना हाथ उनकी आंखों से हटा लिया और उनके पास उनके सामने बैठ गया। अम्मा उसे देखते ही उठकर बैठ गई, जैसे तन मुर्दा में जान पड़ गई हो। उन्होंने उसे लिपटा लिया और रो पड़ी, मेरे साहिल तुम कहां चले गए थे? अम्मा रोने की नहीं हो रही है, साहिल उमर ने उनकी आंखों को आंसू अपनी उंगली से साफ करते हुए कहा, मैं आपके लिए जबरदस्त खुशखबरी लेकर आया हूं।
हैं? जल्दी बताओ।
अम्मा के चेहरे पर एकदम रौनक आ गई।
बताओ नहीं दिखाओ,
साहिल उमर उठता हुआ बोला। आइए मेरे कमरे में चलें। साहिल उमर ने अम्मा का हाथ पकड़ लिया और फिर वो धीरे धीरे अपने बेडरूम की तरफ बढ़ा। इतनी देर में मर्जीना रशा मलूक को बेड पर बिठाकर दुपट्टा उड़ा चुकी थी। उसने रशा मलूक का चेहरा घूंघट में छुपा दिया था। साहिल उमर अपने कमरे के दरवाजे पर पहुंचकर रुका। दरवाजे पर मर्जीना खड़ी थी। उसने अम्मा को देखकर खुशी से नारा लगाया,
अम्मा जी आपको मुबारक हो।
ये कहकर वो सामने से हट गई। अब उनकी नजर बेड पर पड़ी। उन्होंने बेड पर किसी को घूंघट निकाले बैठे देखा। ये मंजर देखने के लिए तो वो एक अरसे से आरजूमंद थीं। वो साहिल उमर से हाथ छुड़ाकर बेड की तरफ लपकीं और फिर बेड पर बैठकर रशा मलूक का घूंघट उलटने लगीं। फिर वो घूंघट उलटते उलटते रुक गईं। अभी आई, ये कहकर वो कमरे से निकल गईं। फिर वो फौरन ही वापस आईं तो उनकी आंखों पर चश्मा लगा हुआ था और हाथ में जेवर का एक डब्बा था। अम्मा ने दोबारा बेड पर बैठकर रशा मलूक का घूंघट उठाया और धीरे धीरे उलट दिया। वो उसकी शक्ल देखते ही सुभान अल्लाह पुकार उठी। फिर जब उन्होंने उसके चेहरे पर गौर किया तो एकदम पुकार उठी, अरे ये तो तस्वीर वाली दुल्हन है। रशा मलूक ने आंखें खोलकर अम्मा को देखा, फिर बड़ी मुतरन्नम आवाज में बोली,
हां अम्मा मैं वही हूं।
माशाल्लाह खूब हो, अल्लाह तुम्हें नजरे बद से बचाए, अम्मा निहाल होते हुए बोली। अम्मा ने न जाने कब से एक सोने का सेट बनवाकर रखा हुआ था। वो सेट उन्होंने बड़े चाव से साहिल उमर की दुल्हन को पहना दिया और फिर चट चट उसकी बलाएं ली। और जब ये इत्तला नासिर मिर्जा और मसूद आफाकी तक पहुंची तो वो दोनों बेकरार होकर उसी वक्त उसके घर पहुंच गए। वो दोनों सख्त गुस्से में थे। एक तो गुस्सा ये था कि वो ऐसा गायब हुआ कि उसने पलटकर अपने बारे में इत्तला भी नहीं दी कि कहां है। बस एक फोन अम्मा को किया और बस। दूसरे खामोशी से दुल्हन ले आया, किसी को कानो कान हवा भी लगने ना दी। उन दोनों को गुस्सा करता देखकर अम्मा भी उनकी हमनवा बन गईं। हां भैया तुम ठीक कह रहे हो। फिर जब साहिल उमर ने उन दोनों को घर से निकलकर घर वापस आने तक की रुदात सुनाई तो उनका गुस्सा ठंडा हुआ। लेकिन शादी के मामलात से दस्तबरदार होने के लिए वो फिर भी तैयार न थे। उन दोनों ने मिलकर मंसूबा बनाया और इस मामले में अम्मा ने भरपूर साथ दिया। हम इस शादी को नहीं मानते, ये शादी तुम्हारा होगी, मसूद आफाकी ने फैसला सुनाया।
हां और क्या भैया, ऐसी शादी का क्या फायदा जिसमें अपने शरीक ही नहीं हुए।
अम्मा ने उनके फैसले से इत्तेफाक किया।
अच्छा भाई ठीक है, जैसे तुम लोगों की मर्जी।
बिलाखिर साहिल उमर ने हथियार डाल दिए। बस फिर क्या था, दोनों दोस्तों ने शादी के इंतजाम संभाल लिए। किसी ने हॉल बुक कराया, किसी ने खाने का इंतजाम किया, किसी ने शादी के जोड़े सिलवाए, किसी ने जेवरात बनवाए। उन दिनों अम्मा की हालत तो देखने वाली थी, उनकी खुशी का कोई ठिकाना ना था। हर काम में खूब बढ़ चढ़ कर हिस्सा ले रही थीं, इधर से उधर भागी फिरती थीं। यूं महसूस होता था जैसे फिर से जवान हो गई हों। एक हफ्ते के अंदर शादी होना तय पाई थी। सारे इंतजाम बहुत तेजी से जारी थे। साहिल उमर को वापस आए 3 दिन हो चुके थे कि उस दिन अजीब वाकया पेश आया। तीसरे दिन की शाम, उस वक्त नासिर मिर्जा और मसूद आफाकी भी इत्तेफाक से घर पर मौजूद थे। वो उससे कुछ बात करने आए थे। चाय चल रही थी कि किसी ने कॉल बेल बजाई। बेल की आवाज सुनकर मर्जीना दरवाजे पर जाने लगी तो साहिल उमर ने उसे इशारे से रोक दिया। फिर वो खुद उठकर गेट पर चला गया। गेट खोला तो साहिल उमर सामने खड़े शख्स को देखता रह गया। तहबंद और कुर्ता पहने, हाथ में लाठी लिए, सुर्ख सफेद चेहरा, लंबी सफेद दाढ़ी, आंखें खुली हुई मगर बेनूर। आंखों की पुतलियां न थीं, इसके बावजूद उनके चेहरे पर इतना नूर था। उनकी शख्सियत में इतनी कशिश थी, आदमी उन्हें देखता तो फिर नजर हटाने को जी नहीं चाहता था। साहिल उमर की भी उन्हें देखकर यही हालत हो गई, जबान गंग हो गई।
भाई क्या ये साहिल उमर का घर है, आने वाले ने इंतहाई नर्म लहजे में पूछा।
उनकी आवाज सुनकर साहिल उमर एकदम चौंक उठा। यह आवाज मानूसी लगी लेकिन फौरन उसे याद ना आया कि यह आवाज उसने कहां सुनी है। उसने बड़े मौतबाना लहजे में कहा,
जी ये मेरा घर है, मैं साहिल उमर हूं।
भाई मैं मूसा खान हूं, लोग मुझे हाफिज मूसा कहते हैं,
उन्होंने अपना तारुफ कराया। उनका नाम सुनकर साहिल उमर की खुशी का कोई ठिकाना ना रहा। नासिर मिर्जा के तवज्जो से वो हाफिज मूसा का खासा जिक्र सुन चुका था।
پھر رشا ملوک کی بستی تک اسنام نے اس کا پیچھا کیا۔ اسنام نے اسے تحفظ فراہم کیا۔ بابا سائق کے ذریعے حافظ موسیٰ کا بھجوایا ہوا تعویذ ملا۔ اس تعویذ نے کہاں کہاں اس کی مدد نہیں کی۔ اس کے دل میں تعویذ چھونے کا خیال پیدا ہوتا، وہ تعویذ پکڑتا تو ایک آواز سنائی دیتی جو مسئلے کا حل بتاتی۔ او ہاں، اسے یاد آیا، یہ آواز تو حافظ موسیٰ کی ہی ہوتی تھی۔ ساحل عمر نے جلدی سے آگے بڑھ کر حافظ موسیٰ کے دونوں ہاتھ چوم لیے اور بڑی عقیدت سے بولا، اعلی حضرت، آپ کی آمد میرے لیے کسی عید سے کم نہیں، آئیے اندر تشریف لائیے۔ حافظ موسیٰ نے پیچھے مڑ کر کسی سے کہا، اچھا بیٹا آپ جائیں، ہم صحیح ٹھکانے پر پہنچ گئے ہیں۔ ساحل عمر نے بڑی حیرت سے سامنے دیکھا، ادھر ادھر دائیں بائیں سب طرف دیکھا، مگر اسے وہاں آدم نہ آدم کی ذات کچھ نظر نہ آیا۔ پھر حافظ موسیٰ کس سے مخاطب تھے، یہ بات اس کی سمجھ میں نہ آئی۔ چند لمحے وہ سڑک کی جانب دیکھتے رہے، جیسے نظروں نظروں میں کسی کو رخصت کر رہے ہوں۔ پھر انہوں نے اپنی گردن سیدھی کی اور لاٹھی بجاتے ہوئے گیٹ میں داخل ہو گئے۔ ساحل عمر نے جلدی سے گیٹ بند کیا اور آگے بڑھتے ہوئے حافظ موسیٰ کا ہاتھ تھام لیا۔ حافظ موسیٰ نے بڑی نرمی سے کہا، شکریہ بھائی، اس کی ضرورت نہیں، تم بس میرے آگے آگے چلو۔ یہ کہہ کر انہوں نے ہاتھ چھوڑا لیا اور لاٹھی ٹیکتے ہوئے اس انداز میں چلنے لگے جیسے سب کچھ دکھائی دے رہا ہو۔ ساحل عمر نے گھر کے دروازے پر پہنچ کر دو چار تیزی سے قدم اٹھا کر جلدی سے گھر میں جانا چاہا تاکہ ناصر مرزا کو ان کی آمد کی اطلاع دے دے۔ اس کی تیزی سے قدم اٹھاتے ہی پیچھے سے آواز آئی، بھائی آخر ایسی جلدی کیا ہے، ہم گھر میں تو جا ہی رہے ہیں۔ جی اعلی حضرت، آپ نے صحیح فرمایا، بھائی میں اعلی ہوں نہ ادنا ہوں، میں بس موسیٰ خان ہوں۔ انہوں نے ملائم لہجے میں کہا، تم مجھے حافظ موسیٰ کہہ لو، بس اس سے زیادہ نہیں۔ جی بہتر حافظ صاحب۔ ساحل عمر ان کو لیے ہوئے لاؤنج میں پہنچا تو ناصر مرزا حافظ موسیٰ کو دیکھ کر حیران رہ گیا۔ وہ ایک دم اچھل کر کھڑا ہو گیا اور لپک کر ان کے نزدیک پہنچا، حافظ صاحب آپ؟ اچھا، یہاں ناصر مرزا بھی بڑا جمان ہے، انہوں نے ناصر مرزا کی آواز پہچان کر کہا۔ ناصر مرزا نے ان کی لاٹھی والا ہاتھ پکڑ کر ایک صوفے پر بٹھایا اور خود قالین پر ان کے قدموں میں بیٹھ گیا تو حافظ موسیٰ گویا ہوئے۔ ناصر مرزا، کیا یہاں صوفوں کی کمی ہے؟ نہیں حافظ صاحب، یہاں بیٹھنے کی بہت جگہ ہے۔ پھر وہ ان کا مطلب سمجھ کر ان کے نزدیک ہی صوفے پر بیٹھ گیا۔ مسعود آفاقی انہیں بڑے غور سے دیکھ رہا تھا، ان کے بارے میں اس نے ناصر مرزا کی زبانی بہت کچھ سن رکھا تھا۔ اب اپنی آنکھوں سے دیکھا تو وہ اسے کسی اور دنیا کی مخلوق محسوس ہوئے۔ بھائی ہم یہاں اپنی امانت واپس لینے آئے ہیں، حافظ موسیٰ نے کہا۔ ان کی بات کسی کی سمجھ میں نہ آئی۔ ساحل عمر نے ناصر مرزا کو دیکھا۔ ناصر مرزا نے آنکھوں ہی آنکھوں میں ساحل عمر سے سوال کیا۔ مسعود آفاقی نے باری باری دونوں کی طرف دیکھا، ہر ایک کی نظر میں سوال تھا، جواب کسی کے پاس نہ تھا۔ ساحل عمر، حافظ موسیٰ براہ راست ساحل عمر سے مخاطب ہوئے، بابا صاحب نے ہمارے نام سے تمہیں کچھ دیا تھا؟ جی حافظ صاحب دیا تھا۔ ساحل عمر کو فوراً وہ تعویذ یاد آ گیا جو اب بھی اس کے گلے میں پڑا تھا۔ بس بھائی ہم وہی لینے آئے ہیں، حافظ موسیٰ بولے۔ پھر تھوڑے سے توقف کے بعد ناصر مرزا کو مخاطب کیا، ناصر مرزا تم ساحل عمر کے گلے سے وہ تعویذ اتار کر ہمارے گلے میں ڈال دو۔ جی جی بہت بہتر۔ ناصر مرزا فوراً اٹھا، ساحل عمر کے نزدیک پہنچا، اس کے گلے سے تعویذ نکال کر حافظ موسیٰ کے گلے میں ڈال دیا۔ انہوں نے اس تعویذ کو چھو کر دیکھا اور بے اختیار مسکرائے۔ ناصر مرزا کو احساس ہوا کہ جیسے وہ کچھ بولیں گے، لیکن وہ کچھ نہ بولے۔ چند لمحوں بعد ان کے ہونٹوں سے وہ مسکراہٹ بھی غائب ہو گئی۔ بھائی وہ لڑکی کہاں ہے؟ حافظ موسیٰ اچانک گویا ہوئے۔ ساحل عمر تم نے کمال کیا، اس بستی کا قیمتی ہیرا نکال لائے، وہ بڑے دل گردے کے لوگ ہیں، انہوں نے بھی تردد نہ کیا، راضی برضا اس لڑکی کو تمہارے ساتھ کر دیا۔ ساحل عمر تمہیں وہ لڑکی مبارک ہو، کیا نام ہے اس کا؟ جی رشا ملوک، ساحل عمر نے بتایا۔ اچھا ہاں، جیسے انہیں اس کا نام یاد آ گیا ہو، رشا ملوک۔ بھائی رشا ملوک کو عذرا ملوک بناؤ، ہمیں نکاح کے چوارے کھلاؤ۔ بھائی شادی کرو، ہم نکاح پڑھائیں گے اور نکاح سے پہلے ہم اسے عذرا ملوک بنائیں گے، یہ تو بہت خوشی کی بات ہے، اس سے بڑا اعزاز ہمارے لیے اور کیا ہو سکتا ہے، ساحل عمر نے خوش ہو کر کہا۔ حافظ صاحب چار دن بعد ساحل عمر کی شادی ہے،
میں آپ کو خود لینے آؤں گا، ناصر مرزا معدبانہ انداز میں بولا۔
بھائی ہمیں ڈھول ڈھمکوں سے کیا لینا، ہم تو ابھی آ گئے ہیں، اسے عذرا بنائیں گے، دونوں کا نکاح پڑھائیں گے، چھوارے کھائیں گے اور اپنے گھر کا راستہ لیں گے۔
حافظ موزہ نے اپنا سارا پروگرام بتا دیا۔
حافظ صاحب اس سے اچھی اور کیا بات ہو سکتی ہے، آپ تشریف رکھیں، میں ابھی چواروں کا انتظام کرتا ہوں۔ یہ کہہ کر ناصر مرزا اٹھنے لگا۔
ارے بھائی ناصر مرزا، اتنا وقت ہمارے پاس کہاں، اب تم کہاں چھوارے لینے جاؤ گے؟
ہماری جیب میں چھوارے پڑے ہیں،
لو ذرا آؤ یہاں سے نکال لو، حافظ موسیٰ نے اپنے کرتے کی جیب کو ہاتھ سے کھولتے ہوئے کہا۔
ناصر فوراً اٹھا، ان کی جیب میں ہاتھ ڈالا تو چھواروں سے مٹھی بھر گئی۔ اس نے مٹھی باہر نکال کر مسعود آفاقی کو اشارہ کیا،
وہ اس کے نزدیک آ کر کھڑا ہو گیا اور اپنی قمیض کا دامن پھیلا دیا۔
ناصر مرزا نے اپنی بھری ہوئی مٹھی اس کے پھیلے ہوئے دامن میں کھول دی۔
اب دامن پھیلایا تو ہمیں شرمندگی سے بچاؤ اور نکال لو چھوارے،
حافظ موسیٰ نے بدستور اپنی جیب چوڑی کیے ہوئے کہا۔
ناصر مرزا کے ہاتھ میں موقع آ گیا، وہ مٹھی بھر بھر کر چھوارے نکال کر مسعود آفاقی کے دامن میں ڈالنے لگا،
یہاں تک کہ اس کا دامن چھواروں سے بھر گیا۔ اتنی دیر میں ساحل عمر ایک ٹرے کچن سے لے آیا، اس طرح وہ چھوارے ٹرے میں منتقل ہو گئے۔ سب حیران تھے کہ اتنی سی جیب سے اتنے ڈھیر سارے چھوارے کیسے نکل آئے۔
پھر حافظ موسیٰ نے ایک سفید چادر قالین پر بچھانے کے لیے کہا۔
ساحل عمر نے فوراً حکم کی تعمیل کی۔
جب سفید چادر قالین پر بچ گئی تو حافظ موسیٰ صوفے سے نیچے اتر آئے،
وہ آلتی پالتی مار کر اطمینان سے چادر پر بیٹھ گئے، پھر بولے،
لاؤ بھائی لڑکی کو بلاؤ، وہ کہاں ہے، اسے کلمہ پڑھائیں، نکاح پڑھائیں اور اپنے گھر کو جائیں۔
جی اچھا، ساحل عمر یہ کہہ کر بیڈ روم کی جانب بڑھا۔ اتنے میں ٹیلی فون کی گھنٹی بجی،
گھنٹی کی آواز سن کر حافظ موسیٰ کے کان کھڑے ہو گئے، ان کا چہرہ ایک دم سرخ ہو گیا۔
ساحل عمر ٹیلی فون کا ریسیور اٹھانے ہی والا تھا کہ حافظ موسیٰ چیخ اٹھے،
نہیں ریسیور نہ اٹھانا۔